छोटिए हो
हिमाल पहाड़ तराई जोड़ छौ सबैलाई समाचार मा छिटो छौ मनोरंजन मागी हर बिहानी हर साझा संगे संगे तपाई हामी
आहा रेडियो भेरी एफएम आहा रेडियो भेरी एफएम लै लै रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 हर्रे बाट 102.7 वीरेन्द्रनगर सुर्खेत बाट
यथार्थता वैचारिकता वैज्ञानिक चिन्तन कायापलट कल्पना शक्ति भाव बिम्ब रस रूप अलङ्कार आदिबाट सुशोभित साहित्यिक सिर्जनाको आवाजार्थ रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radiobheri.com.np मार्फत हरेक बिहानी प्रहरमा शुक्रबार बिहानी प्रहरमा 9 बजेको नेपाल खबरपछि करिब करिब 10 बजेसम्म प्रसारण हुने कार्यक्रम सिर्जनाका डुबहरूको तर्फबाट पारिपट्टि सुरेश आचार्य हरेबाट विनोदसँगै आवाजमा विद्यानिर्दोष पहाडीको हार्दिक स्वागतसँगै साहित्यिक जदौ सिर्जनाका डुबहरूमा हामी तिनै सिर्जनाका कलमी डुबहरूमा आवाज मिसाउँछौँ। पहिलो खण्डमा कथा लघुकथा, दोस्रो खण्डमा कविता गजल र तेस्रो खण्डमा मुक्तक हाइकु लगायतका लघुविधाहरू हामी पस्किने गर्छौँ। समग्रमा साहित्यसँग नजिक रहेर कुराकानी गर्छौँ र साहित्यसँगका समाचारहरू सूचनाहरू पनि सम्प्रेषण गर्छौँ। आजको व्यवसायमा हामी तपाईँबाट प्राप्त र तपाईँबाट प्राप्त तिनै निकै मिठा कृतिहरू साहित्यिक पत्र पत्रिकाहरूबाट प्राप्त तिनै निकै मिठा सिर्जनाहरूमा आवाज मिसाउनेछौँ। तपाईँले पनि मिठो मानेर सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास यताबाट मनभरि सङ्गाल्दै कार्यक्रमको उठानमा म राख्दैछु। कथाकार गायत्री कुमार चापागाईको कथा प्रविधि प्रेम यसरी सुरु हुन्छ। पत्रकारितामा स्नातक तहको अन्तिम वर्षको परीक्षा दिइसकेर केही दिन बिदा मनाउन म आफ्नो प्यारो गाउँ आएको थिएँ। यहाँ पत्र पत्रिका तथा इन्टरनेट सेवा उपलब्ध नभए पनि 3-4 घन्टा हिँडेर सदरमुकाम पुग्दा भने पत्र पत्रिका र नेटसँग राम्रै नै सङ्गत गर्न पाइन्थ्यो। पुराना साथीभाइहरूसँग भेट पनि हुन्थ्यो। यस्तैमा एक दिन नेटमा छरिएको एउटा अनौठो खबरले फलाममा चुम्बक टाँसिए चाहिँ म टाँसिरहेँ। खबर थियो ओखलडुङ्गाको भदौरे गाउँमा एउटी नवयुवती बेहुलो बिना नै घरभित्रिन्। उनको माइतीघर खोटाङको चुइचुम्मा हो। अन्य विस्तृत विवरण भेटिएन, तर पनि मेरा मनमा भने मकैका फुल भुरुरुरु उठे झैँ प्रश्नहरू उठे। बेहुलो किन विवाहमा सामेल भएन? ऊ कहाँ होला? यो प्रेम प्रसङ्ग वा अवैध सम्बन्धको परिणाम त होइन? परिवारले कसरी भित्राउन मन्जुर गर्यो? यी प्रश्नहरूको चित्त बुद्ध जवाफ न नेटले नै दियो न मसँग छ। संयोग म पनि यही जिल्लाको नजिक आइपुगेको छु भन्ने खोजी किन नगर्ने? मभित्र कौतूहलताको ज्वार उठ्यो। रोमाञ्चित हुँदै घर पुगेँ र यो अनौठो खबरको प्रचार पनि गरेँ। मैले प्रयोगात्मक परीक्षाका निम्ति पत्रिकामा छाप्न योग्य एउटा लेख तयार गर्नुपर्ने थियो। यता आउनु लाग्दा राजेन्द्र सरले केही विषय शीर्षकहरू पनि सम्झाउनु भएको थियो। ती थिए जिल्लाको कुनै प्रसिद्ध मठ मन्दिरको महत्त्व र विशेषता, कुनै एउटा जाति विशेषको संस्कृति, अलैँची खेतीपाती, किसानको आकर्षण, जिल्लाका विकास तथा निर्माण कार्यहरू आदि। यीभन्दा नितान्त नौलो र रोचक यही घटनाको वस्तुगत तथ्यहरू बटुलेर लेख्न सके अवश्य राम्रो नम्बर पाउँदो हुँ भनेर म लोभिएँ। सवारी गुड्ने ठाउँमा सवारी साधन उपयोग गर्दै अनि नगुड्ने ठाउँमा क्विज मार्दै गर्दै एक दिन खर्चँदा गन्तव्य पुग्न सकिन्थ्यो। मैले पत्रकारिताको धर्म र आफ्नो स्वार्थलाई जोडेर त्यहाँ पुग्ने निश्चय गरेँ अनि झोला भिरेर बाटो लागेँ। चिरिक्क परेको जेठको घाम लागे पनि सरसर बहने पहाडी हावाले शरीर भने चङ्गा नै हुने। मन लोभ्याउने हरियाली दृश्य उभो लेकतिर हेरिरहँ जस्तो टल टल टल्किने हिमाल तल नदी किनारको मनोरम दृश्य गाउँको टार बेसी खेत मासेर पूर्वाधार बिना नै खनिएको घुमाउरो कच्ची सडक गाडी रुङ्नुभन्दा हिँडेरै जितिन्छ भन्नेहरू हिँडे पनि आफू परियो सहरको हावाले छोएको मान्छे रुङ्दा रुङ्दा गाडी त भेटियो तर कुणुलो भिडमा निस्सासिएर चेपिनुपर्ने सिद्रा माछा झैँ अय्या भन्न पनि नपाइने चेपिएरै चाकाचुली खेल्दै दुई अढाई घन्टासम्म रामजा टार पुग्यो कुनै जमानामा यो टारमा गुरुङ जातिको बाहुल्यता मात्र थिएन तिनीहरूले बुनेका राडी पाखेहरूले देशभर ख्याति कमाएका थिए अहिले त यी जातिहरू काठमाडौँ हङकङ हुँदै बेलायततिर छैसके गुरुङको दुमो भेट्न पनि गाह्रो पर्ने यही ठाउँमा सन्त दिलदासले निर्गुण भक्तिधाराको बिउ छरेका हुन् टारकै किनारमा लम्पसार परेको एयरपोर्ट काठमाडौँ र तराई जोड्ने सेतु भएर पसारिएको छेउछाउ होटल व्यवसायका पसलहरू यही टारकै विषयमा लेखिएको भए एउटा गतिले लेख तयार हुने रहेछ किन अर्को धुन चढेको होइन हो गन्तव्य पुग्नु अघि नै किन खुट्टा कमाउने धुकचुक हुने मनमा प्रश्नलाई थाँती राखेर चिया चमिनाले पेट भरियो घुँडा ढाक्ने हाफ प्यान्ट असरल्ल छरिएको टी सर्ट टाउकोमा छत्रे टोपी चाहिँ देखिने क्याप कानमा इयरफोन हातमा गिज बज्दै गरेको मोबाइल पछाडि भिरेको झोला खुट्टामा स्पोर्ट जुत्ता आफ्नै हुलिया निहाले होटलको ठुलो ऐनामा अब भने पैदल यात्रा हिँड्दा देखिने भए तोरी लाउरे आँसु पनि उठ्यो आफैसँग होसियारीपूर्वक ओह्रालो झरेर फेरि खोलाको पानीमा आफ्नो अनुहार निहाले दुखेका घुँडा सुनसुम्याउँदै पानीले भनिरहे जस्तो लाग्यो दैव दुःख नदे आफै दुःख पा झुलुङ्गे पुल हावाले हल्लायो आङ ढक्क फुल्यो खोलाको भुँवरी देखेर रिङ्गाटा चले चाहिँ भयो उकालिन थाले तिर्खाले ओठमुख सुके चौतारो भेट्दा आधा थकाई मेटिए जस्तो लाग्यो घाँसको भारी बिसाएर ढाल्नेको पातमा सुर्ती उडाउँदै गरेका एकजना गाउँले बुढा मान्छे भेटिए घर कहाँ होला कहाँसम्म जाने हो कुरोको मेसो मिलाउँदै बसी बियालोमा समय कटाउने थियो उनले निकाले घर त उँभो चित्रलेखमा पर्छ सोलुमा जान चाहिँ आज भदौरेसम्म पुग्ने हो मेरो उत्तर भुइँमा खस्न नपाउँदै फेरि भदौरे कसको घरमा जाने होला उनको प्रश्नले म तर्सिएँ म आफैलाई थाहा थिएन त्यो कसको घर हो म अल्मलिएँ आफैलाई सम्हाल्दै उनीतिर प्रश्न प्रति प्रश्न फ्याँके होइन तपाईँहरूको यही गाउँमा बेहुलो बिना बेहुली भित्रेको कुरा कुन होला बुढा मान्छे हाँसे थोता गिजा देखाउँदै हाँस्दा बल परेछ क्यारे खोके पनि ए होइ त्यो त त्यही टारे बारे माइलीको बुहारी हो घर त भिरालैमा छ तर एक दुई घर ठुल्ठुला भएकाले होला उनलाई सबैले टारे बारे भन्छन् छोरो विदेशमै छ छोरीहरू बिहे गरेर गइसके बुढाबुढी मात्र थिए एकपटक उनको छोराले परासा लाउँदा किनेको खेत बाँधिन्छ होला जस्तो लागेको थियो तर त्यही बुहारले पाँच सात दिन अघि बिउ राखे खेत पनि खुलाकै गाडमा पो पर्छ बाँझो पनि पल्टाइसके बुढा मान्छे एकोरो बोलिरहे प्रतिक्रिया नपर्खी अलिक रोकिएपछि मैले मौका छापेर प्रश्न गरेँ अनि ती केटाकेटीको भेट चाहिँ कहिले कहाँ भएछ त के भन्छौ नानी अहिले त के जमाना आयो आयो त्यो मोबाइलबाटै भेटेर प्रेम बसेको रे विदेशबाटै घरमा काम गर्ने मान्छे भएनन् जाऊ भित्रिन्नन् भनेको रे केटी पनि कस्ती आँटी एक्लै घर खोज्दै खुटाङदेखि यहीँ आएकी त्यस दिन बुढाबुढीकै घरमा घमासान पर्यो न जन्तीको लर्को न सिन्दुरको धर्को छोरा बिना म त घर पस्न दिन्न भन्ने बुढी माउ उनलाई रत्यौली खेल्ने रहर छोराको मन्जुरीले पठाएको रहेछ फोन गरिरहेछ भित्राउनुपर्छ भन्ने बुढा आखिर बुढाले नै जिते देखादेख भेटघाट नभए पनि बिहे हुने जमाना आयो शरीरको पसिना उभ्याएछन् थकाइ पनि मरेछ अब बाटो लागौँ क्यारे एउटा बर्केनो भइसकेको भैँसी छ हरियो नभए पग्रँदै पग्रँदैन त्यसलाई घाँस लिन आएको गाउँमा काम गर्न सक्ने तन्नेरहरू छँदै छैनन् उही बुढाबुढीको काल भन्दै बुढा मानिसले भारी बोके म पनि उनकै पाइला पछ्याउँदै पछि लागेँ आधाउधी जानकारी प्राप्त गरेकोले मन भने प्रसन्न भइरहेको थियो गले पनि जीव चङ्गा भयो एउटा सानो खोल्साबारी नै बुढाको घर रहेछ खोल्सापारी एउटा भिर छ त्यही भिरेभिरको बाटो नछाडी जानु दुईवटा घर छोडेर तेस्रो घर टाराबारे माइलोको हो उनी जानकारी दिँदै छुट्टिए धन्यवाद भन्दै म गन्तव्य खोज्दै एक्लै हिँडिरहेँ सुत्दै खुद्दै साँझमा बाँस बस्ने न्यु पारेर म टारेबारे माइलाको घर पुगेँ टारेबारे माइला कान अलिक कम सुन्दा रहेछन् बुढी आमाले शङ्काको दृष्टिले हेरिन् उनलाई लागेको होला बुहारीको गाउँपट्टिकै नातेदार हुन् कि तर बुहारी उजेली माया नाम जस्तै उज्याली रूपौती छिटी छरिती पहाडकी फुल जस्तै रहेछन् उदार दिलदार अनि फरासिली उस्तै उनले जे भनिन् उनकै भाषामा सुन्दा म आनन्दको सागरमा आफै डुबेझैँ भएँ म कक्षा आठमा पुगेपछि हाम्रो गाउँमा मोबाइल भित्रिएको हो त्यसबाट फोन गर्न र म्यासेज पठाउन जान्नेमा केटीमा धनवरी साउकी छोरी तारा मात्र थिइन्। हाम्रो कक्षामा दुई तिन केटाहरूसँग मोबाइल थियो। मोबाइलबाटै केही केटाकेटीहरू लभ गर्थे र गोप्य ठाउँमा भेटघाट गर्न भ्याउँथे। जति रहर गरे पनि मेरा हातमा भने एसएलसी परीक्षा नदी मोबाइल खेलाउने साइज जुरेन। त्यो पनि हाम्रा माथिल्ला घरका हर्कजित दाजु मलेसिया गएका थिए। त्यहीँबाट आउँदा जे जति पर्छ म परे बापत जम्मा गरेर परेको दाम दिन्छु भनेकी थिएँ। उनीले ल्याइदिएछन्। फेरि दाजुको घरमा फोन गर्नुपर्दा खबर पुर्याउने मै थिएँ। दुवैलाई यसले सजिलो भयो। एसएलसी पास भएपछि त्यहाँभन्दा माथिको पढाइका लागि दिक्तेलमा डेरा गरेर बस्नु पर्यो। त्यहाँ त शनिबार प्रायः केटाकेटीहरू साइबरमै भिड लाग्थ्यो। मैले पनि नेट चलाउन सिकेँ। मेल चेक गर्न र पठाउन सक्ने भएँ। यसका लागि मेरी मितिनी सङ्गीताले धेरै सघाइन्। उनी बजारमै चल्ता पूर्जा नेवारकी छोरी थिइन्। त्यही सिलसिलामा हर्कजी दाजुसँग एउटै कम्पनीमा काम गर्ने यो घरका छोरा मान्छेसँग भेटघाट र कुराकानी हुन थाल्यो। देखादेख पनि भयो। भेटघाट भने यही हो। फेसबुक चलाउन थालेपछि भने उनीले एउटा गतिलो मोबाइलको सेट पठाइदिए। अनि त के चाहियो, 3G अन गरेरै भए पनि एक आध घन्टा दिनमा कुराकानी नगरी चित्तै नबुझ्ने। गाउँमै आउँदा पनि सम्पर्क टुटेन। पैसा भने अलिक जोगाड गर्नुपर्ने। वारवार ती एकैछिनमा स्वाहा। यसकै लागि पनि एउटा कुखुराको चल्ला र बोकापाठा पाल्नुपर्ने थियो। म पछि हट्टिनँ। म घरकी जेठी छोरी, भाइ बहिनी सानै थिए। बुवा आमाले दुःखजिलो गरेर प्लस टूसम्म गराउनु भयो। घरको कामधन्दा खेतीपातीमा पनि त्यत्तिकै खर्थेँ। अब बिए पढ्ने कि बिए गर्ने, एकाध ठाउँमा कुरा आउन थाले। बुवा आमा छटपटाएको म बुझ्दथेँ। यस्तैमा कतै बुवा आमाले कुरा छिनिदिए भने के होला, म तर्सन्नमा पर्न थालेँ। यही समस्या फोनबाट यहाँका छोरा मान्छेलाई अवगत गराउँदै लगेँ। उनीले भने, मेरो घरमा पनि काम गर्ने मानिस भएनन्, खेतबारी बाँझी नै छाँट्छ, तिमी जाऊ, म बुवासँग कुरा गरिदिन्छु। जे होला भनेर यहाँ आएँ। भन्न त सबैले भन्थे प्रेम भनेको अन्ध हुन्छ। म पनि अन्धी भएर हाम फालेकी हुँ। थाहा छैन भविष्य कस्तो हुन्छ। सुन्दा हावा जस्तो लाग्यो पनि वास्तविकता यही हो। म धैर्य गरेर उनलाई पर्खन सक्छु। मेरो विश्वासले धोका खाँदैन जस्तो लागेको छ। मैले ठानेको थिएँ सहरलाई मात्र प्रविधिले गाँजेको होला, तर गाउँसम्म यो प्रविधि कति छिटो विस्तार भइसकेछ। टिनको छानो, टिनमाथि सोलार सेट, त्यही सेटबाट बलेको बत्ती, बजेको रेडियो, त्यही चार्जमा राखेको मोबाइल बज्न थाल्यो। बुहारी केटीको फोन उठाउँदै भइन्, स्काइपमा आउनु नि, एकजना सोलीतिरका नौला मानिस हाम्रो अनौठो बिहेको खबर सुनेर आउनुभएको छ। पत्रकार रे, हाम्रा पाहुना। उताबाट एउटा नौजवान युवाले नमस्कार गरे। नमस्कार फर्काउँदै मैले भने, टारबारीको आबादी देखेर म मक्ख परेँ। उनी लजाए, खेत बिउ त राखिएछ तर अन्नमा गेडा लाग्ला कि छोरा मान्छे बिना। उनी भावुक भएर भने, त्यो दिन पनि आउला नि सर। बुहारी लजाएर कोठाभित्र बसिन्। म सुतेँ। सपनामा पनि म तिनै नवयुवासँग मोबाइलमा कुरा गर्दै लेख तयार गर्दै थिएँ। कथाकार गायत्री कुमार चापागाईको कथा प्रविधि प्रेम यति बेला हामीले राख्यौँ सिर्जनाका डोफहरूको सायमा। सिर्जनाका डोफहरूको सायमा हामी छौँ। तपाईँका तिनै निकै मिठा साहित्यिक सिर्जनाहरूमा आवाज मिसाइरहेका छौँ। यति बेला हामी छोटो मिठो बिसौनीमा जान्छौँ। पुनः जोडिन आउनेछौँ। हामी सँगै रहनुहोला।
रेडियो भेरी एफएम।
हिमाल पहाड तरा एकै साथ गुन्जने सबैको मन छुने रेडियो भेरी एफएम 98.4 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radiobheri.com.np शुभयात्रा एप्स र हाम्रो पात्र एप्सबाट हामी यो शुक्रबारको बिहानी प्रहरमा 9 बजेको नेपाल खबरपछि करिब करिब 10 बजेसम्म लिएर आउने साहित्यिक कार्यक्रम हो सिर्जनाका डोफहरू। प्रविधि कक्षमा वीरेन्द्रनगरमा हुनुहुन्छ सुरेश, हर्रेबाट विनोद, आवाजमा विद्या निर्दोष पहाडी। यहाँका सिर्जनाका डोफहरूमा हामीले आवाज मिसाइरहेका छौँ। अब हामी दोस्रो खण्डमा प्रवेश गरेको तपाईँलाई जानकारी गराउँदै म कवि मन गङ्गा प्रसाद खतिवडाको कविता काकालाई चिठी अघि सार्छु। चिट्ठी नलेखेको पनि वर्ष दिन पुग्नै लाग्यो, छटपटी लाग्दो हो चिट्ठी आएन भनेर। हो मैले चिठी नलेखेकै हो, चिठी लेख्नलाई त खै त राम्रो खबर। चिठी नलेखेको पनि वर्ष दिन पुग्नै लाग्यो, छटपटी लाग्दो हो चिठी आएन भनेर। हो मैले चिठी नलेखेकै हो, चिठी लेख्नलाई खै त राम्रो खबर। कानुन एउटै छ भन्छौ, कानुन एउटै छ भन्छौ, नियम एउटै छ भन्छौ, अनि घर पनि एउटै छ भन्छौ, तर तिमीलाई लाग्ने कानुन र मलाई लाग्ने कानुनमा किन यति ठुलो अन्तर? हो कानुन एउटै छ भन्छौ, नियम एउटै छ भन्छौ, अनि घर पनि एउटै छ भन्छौ, तर तिमीलाई लाग्ने कानुन र मलाई लाग्ने कानुनमा किन यति ठुलो अन्तर? प्रचण्ड घामको रापले पोलेर निस्किएको पसिनाले सिङ्गै धरती सिञ्चित हुन्छ, शीतलहरको सिरेटोले सिर्कनु हानिरहन्छ, बर्सात र बाढीले बस्ती नै बगाउँदा खै त काका तिमीले मलाई सोधेको सन्चो बिसन्चो? काकालाई थाहा छैन क्यार? हो काकालाई थाहा छैन क्यार? यता त छिमेकीले हाम्रो आँगनमा किला ठोकी भैँसी बाँधेको, सीमा नापी घरको चर आधा भाँचेको, यता त पाहुनाले हाम्रो घरलाई आफ्नो बनाइसके, हाम्रो घरवास उठाएर उजाड बनाइसके, अब त काकाले मलाई सोधखोज गरे हुने, पाहुनालाई बिस्तारै बिदा गरे हुने। हो यता त पाहुनाले हाम्रो घरलाई आफ्नो बनाइसके, हाम्रो घरबास उठाएर उजाड बनाइसके, अब त काकाले मलाई सोधखोज गरे हुने, पाहुनालाई बिस्तारै बिदा गरे हुने। कुलो पनि उतै फर्काइसके, कुलो पनि उतै फर्काइसके, पोहोर सालको बाढीबाट बचेको खेत पनि उतै पर्यो। काका यसपालि त बेसाहा पनि पठाउन सक्दिन होला, चिठी खै के भनेर पठाऊ? हो पोहोर सालको बाढीबाट बचेको खेत पनि उतै पर्यो, काका यसपालि त बेसाहा पनि पठाउन सक्दिन होला, चिठी खै के भनेर पठाऊ? सुन्दैछु यता पनि सन्च छैन अरे, बालाई रक्ष्यानमै खोकीले ढाल्यो अरे, आमालाई फोक्सोमा रोग लाग्यो अरे, धुवा धुलोको कुहिरी मण्डलमा निस्सासिँदै प्रियसी घर अफिस गर्छिन् रे, लाला बाला चिच्याउँदै बाबा खोजिरहेछन् रे, काका घरमा खबर पुर्याइदिनु, ऊ बगाएको खेतमा बाँध बाँधेर मिचिएको सीमामा स्तम्भ गाडेर घामको रापलाई सोलारमा बदलेर अनि सिरेटोलाई छेक्न घर बनाएर बा आमालाई बचाउन ओखती लिएर समान कानुनको अवस्था असमान व्यवहार तोड्न चाँडै घर फर्कँदैछ। यो चिठी प्रियसीको हातमा थमाइदिनु त, उही तपाईँको भतिज। हो यो चिठी प्रियसीको हातमा थमाइदिनु ल, उही तपाईँको भतिज। गङ्गाप्रसाद खतिवडाको कविता काकालाई चिठी शीर्षकमा लेखिएको कविता हामीले राख्यौँ यति बेला तपाईँको माझमा, तपाईँको छेउमा, समीपमा। अब अर्को कविता म उठाउँदैछु, सुरेन्द्र अस्तफकको कविता प्रेम दिवस, यसरी सुरु हुन्छ। जसरी घाम पूर्वबाट निस्केर पश्चिममा पुगेर थकाइ मार्छ, उमेर पनि चालिएर जाने रहेछ प्रत्येक वर्ष पराई भएर। हो जसरी घाम पूर्वबाट निस्केर पश्चिममा पुगेर थकाइ मार्छ, उमेर पनि चालिएर जाने रहेछ प्रत्येक वर्ष पराई भएर। जसरी याम बसन्तले हुँदै फुलेर शिशिरमा पुगेर थकाइ मार्छ, रहर पनि चिप्लिएर जाने रहेछ प्रत्येक वर्ष मनै छोडेर। हो जसरी याम बसन्त हुँदै फुलेर शिशिरमा पुगेर थकाइ मार्छ, रहर पनि चिप्लिएर जाने रहेछ प्रत्येक वर्ष मनै छोडेर। तर गाँसिएपछि तिमीसँग नयाँ सम्बन्धहरू, जोडिएपछि लगनगाँठो, तोकिएपछि गन्तव्य जीवनको, रातहरू प्रभात बने, बातहरू संलाप बने, दिनहरू महिना, महिनाहरू वर्ष बने, वर्षका गठबन्धन कसिँदा कसिँदै उमेरहरूको कुन्यु लगाएर भनिरहेछु मेरी प्रिय भ्यालेन्टाइन। हो उमेरहरूको कुन्यु लगाएर भनिरहेछु मेरी प्रिय भ्यालेन्टाइन। सुरेन्द्र अस्तफकको कविता प्रेम दिवस यति बेला हामीले राख्यौँ, सिर्जनाका डुबहरूको बसायमा हामी छौँ तपाईँसँग, तपाईँको समीपमा। अब म कवितालाई यहीँ रोक्दै गजल उठाउने जमर्को गर्दैछु, मिर्जा गालिबका गजलका केही शेर अबको पालोमा। कोई उम्मीद बर नहीं आती, कोई सूरत नजर नहीं आती, कोई उम्मीद बर नहीं आती, कोई सूरत नजर नहीं आती, मौत का एक दिन मुयेनन है, मौत का एक दिन मुयेनन है, नींद क्यों रात भर नहीं आती, कोई सूरत नजर नहीं आती, आगे आती थी हाले दिल पे हंसी, आगे आती थी हाले दिल पे हंसी, अब किसी बात पर नहीं आती, कोई सूरत नजर नहीं आती, है कुछ ऐसी बात कि चुप है कुछ ऐसी बात कि चुप हैं, वरना क्या बात करें, नहीं आती कोई सूरत नजर नहीं आती, क्यों ना चीखूं कि याद करते हैं, क्यों ना चीखूं कि याद करते हैं, मेरी आवाज घर नहीं आती, कोई सूरत नजर नहीं आती, हम वहां हैं जहां से हमको भी, हम वहां हैं जहां से हमको भी कुछ हमारी खबर नहीं आती, कोई सूरत नजर नहीं आती, मरते हैं आरजू में मरने की, मरते हैं आरजू में मरने की, मौत आती है पर नहीं आती, कोई सूरत नजर नहीं आती, कांवा किस मुंह से जाओगे गालिब, कांवा किस मुंह से जाओगे गालिब, शर्म तुमको मगर नहीं आती, कोई सूरत नजर नहीं आती, कोई उम्मीद बर नहीं आती। मिर्जा गालिब का गजल का केही शेर हामीले उठायौं सृजना का टोपहरूको बसाईमा। अब संकल्प निर्मोहीका गजल का केही शेर अबको पालोमा। नौलो जोश छ रातो तातो रगत छ मसित, दुनिया पल्टाउन सक्ने ताकत छ मसित, नौलो जोश छ रातो तातो रगत छ मसित, दुनिया पल्टाउन सक्ने ताकत छ मसित, तिमी माग आफूलाई जे जे चाहिन्छ माग, तिमी माग आफूलाई जे जे चाहिन्छ माग, एउटा मुटु र एउटा कलेजो बचत छ मसित, दुनिया पल्टाउन सक्ने ताकत छ मसित, भलै म गरिब हुँला मेरो देश गरिब होला, भलै म गरिब हुँला मेरो देश गरिब होला, र पनि अपार माया हर बखत छ मसित, दुनिया पल्टाउन सक्ने ताकत छ मसित, परार सालको लाटो नसम्झिनु अझै पनि, परार सालको लाटो नसम्झिनु अझै पनि, अचेल गिज्याउने जिस्काउने आदत छ मसित, दुनिया पल्टाउन सक्ने ताकत छ मसित, के यो सबै मेरो किल्ला हो भनेर चम्किन्छौ, के यो सबै मेरो किल्ला हो भनेर चम्किन्छौ, हेर लाल पूर्जा छ खुद सनाकत छ मसित, दुनिया पल्टाउन सक्ने ताकत छ मसित, तिमी रमाइरहेछौ सायद ठुल्ठुला महलमा, तिमी रमाइरहेछौ सायद ठुल्ठुला महलमा, खान लाउन पुग्दैन आपत विपत छ मसित, दुनिया पल्टाउन सक्ने ताकत छ मसित, तिम्रो अघि कालो झन्डा छ पछि विरोध छ, तिम्रो अघि कालो झन्डा छ पछि विरोध छ, यता अघि पछि सहयोगी जनमत छ मसित, दुनिया पल्टाउन सक्ने ताकत छ मसित, आफ्नो निम्ति आफै जुटौँ अरू कोही छैन, आफ्नो निम्ति आफै जुटौँ अरू कोही छैन, केवल शब्द नै शब्दको राहत छ मसित, दुनिया पल्टाउन सक्ने ताकत छ मसित, नौलो जोश छ रातो तातो रगत छ मसित। संकल्प निर्मोही मुगु हाल काठमाडौँमा रहँदै आउनुभएका संकल्प निर्मोहीको गजल हामीले यति बेला राख्यौँ। हामी सृजनाका डोफहरूको बसाइमा छौँ, यति बेला छोटो मिठो बिसौनीमा जान्छौँ।
सबैको मन सुने
रेडियो भेरी एफएम।
हिमाल पहाड तराई एकै साथ गुन्जनी सबैको मन छुने रेडियो भेरी एफएम 98.6 छ। रेक्सी 2.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radiobheri.com.np मार्फत हामी तपाईँसँग छौँ, तपाईँको समीपमा छौँ। कार्यक्रमको नाम हो सिर्जनाका डोफहरू। यस कार्यक्रममा हामी साहित्यसँग नजिक रहेका तिनै साहित्यिक विधाहरूमा आवाज मिसाउने गर्छौँ र तपाईँले पनि मिठो मानेर सुनेर साथ दिइरहनु भएको छ भन्ने विश्वास यताबाट मनभरि सङ्गालिरहेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ सुरेश आचार्य वीरेन्द्रनगरबाट, हर्यबाट विनोद ओली, आवाजमा विद्या निर्दोष पहाडी। हामी अन्तिम खण्डमा प्रवेश गरेको तपाईँलाई जानकारी गराउँदै अब मुक्तक उठाउने जमर्को गर्दैछौँ। मुक्तकका लागि मुक्तकार ईश्वरमणि अधिकारीका दुईवटा मुक्तक अबको पालोमा। जनताको राज आयो भन्नु मात्रै भयो, सामन्तको अन्तिम दिन गन्नु मात्रै भयो। हिजो जस्तै भयो आखिर अस्ति जस्तै भयो, अनाहकमा तिमी सहित बन्नु मात्रै भयो। जनताको राज आयो भन्नु मात्रै भयो, सामन्तको अन्तिम दिन गन्नु मात्रै भयो। हिजो जस्तै भयो आखिर अस्ति जस्तै भयो, अनाहकमा तिमी सहित बन्नु मात्रै भयो। दोस्रो मुक्तक। विवश विवश नगर वधुको धन्दा जस्तै भयो जिन्दगी, आफूलाई आफ्नै फाँसीको फन्दा जस्तै भयो जिन्दगी। हर बखत नवीन प्राप्तिको मोह साँझ्दा साँझ्दै, छोडाउँदा छोडाउँदै सकिने बन्दा जस्तै भयो जिन्दगी। विवश विवश नगर वधुको धन्दा जस्तै भयो जिन्दगी, आफूलाई आफ्नै फाँसीको फन्दा जस्तै भयो जिन्दगी। हर बखत नवीन प्राप्तिको मोह साँझ्दा साँझ्दै, छोडाउँदा छोडाउँदै सकिने बन्दा जस्तै भयो जिन्दगी। ईश्वरमणि अधिकारीका दुईवटा मुक्तक हामीले यति बेला राख्यौँ। ईश्वरमणि अधिकारीका दुईवटा मुक्तकपछि फणीन्द्र अकिन्चनका दुईवटा मुक्तक अबको पालोमा। पहिलो मुक्तक। नदी बिनाको पुलको के अर्थ, पानी बिनाको मूलको के अर्थ। पत्थरको भगवान पत्थर जस्तै हुन्छ, थाली अक्षता फुलको के अर्थ। नदी बिनाको पुलको के अर्थ, पानी बिनाको मूलको के अर्थ। पत्थरको भगवान पत्थर जस्तै हुन्छ, थाली अक्षता फुलको के अर्थ। अन्तिम मुक्तक। बाढीले बगाउँछ पुलको करामतले, औलो लाग्छ आज भोलि झुलको करामतले। जहर पिउने रहर त्यसै कसलाई लाग्छ र, नथाक्ने घाउ लाग्छ फुलको करामतले। बाढीले बगाउँछ पुलको करामतले, औलो लाग्छ आज भोलि झुलको करामतले। जहर पिउने रहर त्यसै कसलाई लाग्छ र, नथाक्ने घाउ लाग्छ फुलको करामतले। फणीन्द्र अकिन्चनका दुईवटा मुक्तक हामीले यति बेला राख्यौँ सिर्जनाका डोफहरूको बसाइमा। हामी सिर्जनाका डोफहरूको बसाइको आजको बसाइको अन्तिम क्षणमा छौँ। सिर्जनाका डोफहरू कस्तो भइरहेको छ, यसलाई राम्रो बनाउन के गर्नु पर्ला, त्यसका लागि तपाईँका अमूल्य सुझावसँगै उत्कृष्ट साहित्यिक सिर्जनाको हामीलाई सदैव अपेक्षा छ। जसका लागि ठेगाना कार्यक्रम सिर्जनाका डोफहरू, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज वीरेन्द्रनगर 8 इतराम सुर्खेत। र तपाईँले आफ्ना सिर्जनाहरू मेल पनि गर्न सक्नुहुन्छ vnpsurkhet@gmail.com। र तपाईँ आफ्नै आवाजमा आफ्ना सिर्जनाहरू रेकर्ड गराउन पनि सक्नुहुन्छ। त्यसका लागि तपाईँले हाम्रो स्टुडियोमा आएर आफ्नै आवाजमा आफ्ना सिर्जनाहरू रेकर्ड गराउन सक्नुहुन्छ। सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद छ। सिर्जना प्रेषित गर्नुभयो, मेल गर्नुभयो, तपाईँ सबैलाई धन्यवाद छ। कृपया प्रतीक्षा गर्नुहोला, तपाईँका सिर्जना हामी कर्मैसँग वाचन गर्दै लैजानेछौँ र तपाईँका उत्कृष्ट सिर्जनाहरू पठाउँदै गर्नुहोला। र पारिपट्टि बसेर सहयोग गर्नुभयो वीरेन्द्रनगर सुर्खेतबाट सुरेश आचार्य, हरेका विनोदोलीप्रति विशेष विशेष कृतज्ञता व्यक्त गर्दै तपाईँको यो साता सिर्जनात्मक बितोस। विद्या निर्दोष पहाडे उजेल पर्छ जदौ।